السلام والسلام على خاتم النبیین، اما بعد، فوت باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ آج ہفتے کا دن ہے، اور ہفتے کے دن ہمارے ہاں فہم التصوف کی تعلیم کی جاتی ہے، جو ایک بنیادی کتاب ہے خانقاہوں کے لیے، جس میں وہ ان چیزوں کی تشریحات ہے جس کا تعلق اصلاح نفس میں پڑتا ہے، جس کی ضرورت نفس میں ہوتی ہے۔ یہ اللہ کا احسان ہے کہ اعتکاف میں جتنا ہم نے کیا ہے وہ تقریباً وہی ہے جو یہاں پر جوڑوں میں بھی ہو چکا تھا، تو گویا کہ دونوں کا سنگم ماشاءاللہ صحیح جگہ پر ہو رہا ہے، اور اس میں ہمیں کوئی زیادہ آگے پیچھے بات نہیں کرنی پڑ رہی۔ اصل میں اس کتاب کا جو پہلا حصہ ہے، یعنی زبدۃ التصوف کے نام سے، کافی سال پہلے چھپا ہوا تھا، یعنی 20 سال پہلے کی بات ہے وہ چھپا ہوا تھا، اور وہ چل رہا تھا۔ اور یہ کتاب چھاپنے کی ہماری آرزو تھی، لیکن ہر بار جب لہذا یہ چھپنے سے رہ جاتا۔ بہرحال پھر ساتھیوں کے پرزور اصرار پر کہ جتنا بھی ہے اس کو چھاپ دیا جائے، تو پھر اس کو الحمدللہ پچھلے سال چھاپ دیا گیا۔ تو اس میں جو حصہ زبدۃ التصوف کے تشریحات سے تعلق رکھتا تھا، وہی حصہ اعتکاف میں ہو گیا، اور ہمارے پہلے اعتکاف میں یہی معمول ہوا کرتا تھا کہ ہم اعتکاف میں زبدۃ التصوف کی تشریح کیا کرتے تھے، تو تقریباً وہی حصہ دوبارہ ہو گیا، البتہ زیادہ تشریح کے ساتھ ہو گیا الحمدللہ۔ اس کے بعد جو وہ حصہ ہے جو زبدۃ التصوف کی بنیاد پر ہے، لیکن وہ مزید اضافی چیز ہے، جیسے کہ یہاں پر اگر آپ دیکھیں اموری تصوف، یہ صفحہ نمبر جو ہے نا، مطلب جو فہم التصوف کا صفحہ نمبر 88 سے شروع ہے امور تصوف، تو یہ جو امور تصوف ہے اس میں مقصود غیر مقصود ان تمام چیزوں کی تفصیل ہے۔ تو اس میں بتایا جاتا ہے کہ اعمال دو قسم کے ہیں، سلبی اعمال اور جلبی اعمال۔ تو آج ہم انشاءاللہ اسی سے شروع کرتے ہیں، گویا کہ اس زبد و تصوف کے حصے کی جو تفصیل ہے وہ اب ماشاءاللہ یعنی ہوگی، کہ جو تشریحات اس کے ضمن میں مزید ہیں اسی سے وہ باقی تمام چیزیں سامنے آئیں گی انشاءاللہ، کیونکہ یہ کتاب انتہائی مربوط نظام طریقے سے لکھی گئی ہے، جس میں ہر چیز کا آپس میں ایک دوسرے کے ساتھ ربط ہے، تو اس وجہ سے مطلب اس کو مربوط طریقے سے پڑھنا بھی ہم چاہتے ہیں، سمجھنا بھی چاہتے ہیں، تاکہ اسی انداز میں لوگ کو سمجھ آئے، جیسے ایک ٹیکسٹ بک ہوتا ہے اسی انداز میں مطلب جو ہے نا اس کو لکھا گیا ہے۔ تو اس میں ریفرنسز بھی دیے ہوئے ہیں ساتھ ساتھ، جیسے ایک نمبر ہے تو اس کے لیے پھر ایک کے کئی جز ہو سکتے ہیں، 1.1، 1.2، اس طرح مسائل کے، تو اس طریقے سے اس کی ریفرنسنگ بھی کی گئی ہے، اور وہ ضروری ہوتا ہے کیونکہ جب بھی کسی نے سمجھنا ہو تو ان کو ریفرنس کی ضرورت پڑتی ہے۔ تو اعمال ابھی جس طرح میں پہلے عرض کر چکا ہوں دو قسم کے ہیں، سلبی اعمال اور جلبی اعمال۔ سلبی اعمال وہ ہے جن کو عرف عام میں اخلاقی رذیلہ کہتے ہیں، یعنی جن سے بچنا لازم ہے، جس کو موانی کہتے ہیں، یعنی نواہی کہتے ہیں۔ یہ ایک نواہی فقہی نواہی ہے، یعنی جو اعمال ہے جو نہیں کرنے کے ہیں، ہاں جی، مطلب مثال کے طور پر ہم کہتے ہیں جو ہے نا وہ جس کو کہتے ہیں نا جھوٹ نہیں بولنا چاہیے، دھوکہ نہیں کرنا چاہیے، کہ اور اس طریقے سے یہ نواہی چیزیں ہیں، اور اسی طریقے سے اخلاق میں بھی کچھ چیزیں جو نہیں کرنی چاہیے، مثلا کینہ نہیں رکھنا چاہیے، بغض نہیں رکھنا چاہیے، حسد نہیں کرنا چاہیے، تو یہ نواہی کی امور سے ہیں۔ اور اس طرح کچھ چیزیں ایسی ہیں جو اخلاق حمیدہ کہلاتے ہیں، جن کو جلبی اعمال بھی کہتے ہیں، جو کرنے چاہیے، مثلا اخلاص دل میں ہونا چاہیے، ہاں جی، اور اس طرح تقویٰ ہونا چاہیے، ہاں جی۔ تو یہ چیزیں جو ہے نا مطلب جو کرنے کی ہیں وہ عوامر ہیں، اور جو نہیں کرنے کے ہیں وہ نواہی ہیں، اخلاق کے ضمن میں اخلاق رذیلہ جن سے بچنا ہے، اور اخلاق حمیدہ جن کو حاصل کرنا ہے۔ اب میرے بات سمجھ گئے ہوں گے آپ، ٹھیک ہے۔ ان دونوں کے جاننے کے لیے پہلے اخلاق کا تعارف ضروری ہے، پتہ چل جائے کہ اخلاق کہتے کس کو ہیں، ایسا نہ ہو کہ ہم اخلاق کو جانتے نہ ہو اور ہم لوگ اس کی تشریحات کرتے رہے پھر، تو کوئی بھی چیز سمجھ میں نہیں آئے گی، ہاں جی، کہ وہ کیا ہے۔ اس لیے اس سے ابتدا کی جاتی ہے، اخلاق یہ خلق کی جمع ہے، خلق खुल किसे कहते हैं? खुल्क और खलक ये दो जुदा जुदा लफ्ज़ हैं। खल्क का ताल्लुक सूरत ज़ाहरी से, यानी कैसे बनाया गया है, कैसे पैदा किया गया है। आंखें हैं, कान है, नाक है, चेहरा है, माथा है, इन तमाम चीज़ों की इसमें भी बाहम तनासुब होता है। अगर नाक बहुत लंबी हो चेहरे के मुकाबले में तो बदसूरत, अगर बहुत छोटी हो तो फिर भी बदसूरत, उसके मुतनासिब हो तो खूबसूरत। इस तरह आंखें बहुत छोटी हो यानी उसके मुताबिक, जिसको कहते हैं चेहरे के मुनासिबत से, तो बदसूरत। अगर बहुत मोटी हो फिर भी बदसूरत, और अगर दरमियान में हो इत्तदाल उसके मुतनासिब हो तो फिर वो खूबसूरत कहलाती है। रंग बहुत सुरख हो फिर भी बदसूरत, बहुत सब्ज हो फिर वो क्या, बहुत सफ़ेद हो फिर भी बदसूरत, बहुत काला हो फिर भी बदसूरत, दरमियान में एक मोतदिल होता है तो फिर वो खूबसूरत। तो गोया कि ये जो खूबसूरती में जो तनासब पाया जाता है, यही तनासब जैसे खल्क में अच्छा है तो इस तरह खुल्क में भी अच्छा होगा। तो खुल्क में जो तनासब पाया जाएगा उसको समझने की ज़रूरत है कि वो क्या है। ठीक है, खल्क से मुराद सूरत ज़ाहरी और खुल्क से मुराद सूरत बातिनी है, क्योंकि इंसान जिस तरह जिस्म से तरकीब दिया गया, हाथ पाँव आँख कान वगैरह अज़ा इसको मरहमत हुए, जिसका जिनका कुव्वत बसारत चेहरे की आँखें इदराक कर सकती हैं, इसी तरह इंसान रूह और नफ्स से तरकीब दिया गया, उसका इदराक बसीरत यानी दिल की आँख कर लेती है। ये तरकीब उन ज़ाहरी आंखों से नज़र नहीं आती, उन दोनों तरकीबों में तआला ने अपने मखलूक को जुदा जुदा सूरत और किस्म किस्म की शक्लों पर पैदा फरमाया है, कि कोई सूरत और सीरत हसीन और अच्छी है और कोई सीरत और सूरत बुरी है, बोल्डी है। बस इसमें एक बात जाननी चाहिए कि जो सूरत है वो इंसान के बस में नहीं है, यानी जो खल्क है वो तो जैसे भी है वैसे भी है, लेकिन जो खुल्क है वो इंसान के बस में दिया गया है, वो इख्तियारी है। मतलब यह है कि अपने चेहरे को आप चेंज नहीं कर सकते, वो अल्लाह पाक ने जैसे आंखें पैदा की उसी तरह होंगी ना, इस तरह जिस तरह नाक पैदा की उसी तरह होगी, जिस तरह रंग है उसी तरह होगा, उसमें कोई आप तब्दीली नहीं ला सकते। मतलब उसमें आप खुद को एडजस्ट कर सकते हैं लेकिन तब्दील नहीं ला सकते, लेकिन जो खुल्क है उसमें तब्दीली आप ला सकते हैं, क्योंकि वो एक तशरीही चीज़ है, वो आपके इख्तियार में दिया गया है, उसी के लिहाज से आप उसको जो है वो कर सकते हैं। तो यह है कि इस वजह से जो ज़ाहरी आंखों को नज़र आती है वो तो आपकी वो स्ट्रक्चर है जो आपके बस में नहीं है, लेकिन जो जो आपके बस में है वो स्ट्रक्चर अल्लाह को नज़र आता है या आले कुलूब को नज़र आता है, आम लोग को नज़र नहीं आता। इसमें बड़ी हिकमत है, बड़ी हिकमत है, अल्लाह ताला ने ये छुपाए जे लिया उसमें बड़ी हिकमत है। क्यों, वजह क्या है कि अगर ये सब लोग को नजर आते हैं तो फिर इम्तिहान ही खत्म हो जाता, लेकिन ये अल्लाह पाक ने इसको अपने साथ ही रखा है। हाँ, अलबत्ता जो जी शऊर हजरात हैं उनको अल्लाह ताला समझ अता फरमाए तो उनको पता चल जाता है मुख्तलिफ। जैसे एक माहिर गाड़ी का जो मैकेनिक है, उसके सामने गाड़ी गुजरे ना तो उसकी आवाज से उसको पता चल जाए कि इसके अंदर क्या क्या खराबी है, हालांकि उसने खोल के नहीं देखा होता, और जो माहिर नहीं हो तो खोल के भी देख के पता नहीं चलेगा। ठीक है ना, ये महारत की बात होती है, मतलब जिसने जिस चीज़ पे मेहनत की है तो उसी का पलकाएगा। तो इसी तरीके से जो मतलब माहिर हज़रात अहले कुलूब हैं उनके सामने गुजर भी जाए तो फिर पता चल जाता है कि कितने क्या मसला है। हाँ जी, और दूसरे शख्स है वो आपको सारी बातें खुद भी बताए फिर भी पता नहीं चले। हाँ जी, तो इसका मतलब है कि इसमें फिर उन्हीं के ऊपर भरोसा करना पड़ता है। तो हजरत तानवी उसब अक्सर एक शेर फरमाया करते थे, चुप नहीं सकता है पेशे शोर, चुप नहीं सकता है मर्द, क्या कहते हैं, मर्द हकानी की पेशानी का नूर, चुप नहीं सकता है पेशे शोर। मतलब जो मर्द हकानी होता है तो वो जो उसका जो पेशानी का नूर है वो जो शऊर है उसको पहचान लेंगे कौन है, उसका पता उनको चल जाएगा, लेकिन जो आम लोग हैं उनको पता नहीं चलेगा, उनको पता भी नहीं चलेगा कौन है वो। मुनाफिक में मोमिन फर्क नहीं कर सकता, और किस चीज़ में फर्क करेगा। ज़ाहिर मतलब है कि जो ईमान के साथ ताल्लुक रखता है। हाँ जी, तो ये मतलब बात है। अच्छा, ظاہری ہوئے تو شکل کو صورت کہتے ہیں اور باطن شکل و حیات کو سیرت کہتے ہیں. سیرت کا مرتبہ سیرت کا مرتبہ صورت سے بڑا ہوا ہے کیونکہ اس کو تعالیٰ نے اپنی جانب منسوب کیا ہے. سبحان اللہ. ونفخت فیہ من روحی, یعنی آدم علیہ السلام کے پتلے میں نے اپنی روح کو پونک دیا. ہاں جی, اس آیت کریمہ میں روح کو اپنا کہہ کر ذکر فرمایا, قل الروح من امر ربی, یعنی محمد کہہ دیجئے صلی اللہ علیہ وسلم کہ روح میرے پروردگار کا امر ہے. اس میں سمر کا اظہار فرمایا کہ روح امر ربی ہے اور جسم کی طرح سفلی اور خاکی نہیں ہے, کیونکہ جسم کی نسبت مٹی کی جانب فرمائی ہے, جیسے کہ ارشاد ہے انی خالق بشرا من طین, اس میں خلق کی طرف اشارہ ہے اور روح میں امر کی طرف اشارہ ہے. ہاں جی, مطلب امر کی طرف اشارہ ہے. یہ دونوں بڑی تفصیلی باتیں ہیں, جب کھلتی ہیں پھر پتہ چلتا ہے. میں ایک انسان مٹی سے بنانے والا ہوں, اس مقام پر روح سے مراد وہ جو حق تعالیٰ کے الہام و القاء سے اپنی اپنی استعداد کے موافق اشیاء کی معرفت و ادراک حاصل کر سکتی ہے. لہٰذا ثابت ہوا کہ زیادہ قابل لحاظ امر ربانی یا نصیرت انسانی ہے کہ جب تک اس باطنی ترکیب کے شکل اور حیات میں حسن موجود نہیں ہوگا اس وقت تک انسان کو خوبصورت نہیں کہا جا سکتا. اور چونکہ صورت کے اعضاء ہاتھ پاؤں کی طرح سیرت کو بھی اللہ تعالیٰ نے باطنی اعضاء مرحمت فرمائے, جن کے نام قوۂ طبعیہ, قوۂ سمعیہ, قوۂ ادراکیہ ہیں, یعنی ان کے مطلب ایک باطنی اعضاء ہے جو بھی ترتیب نفس, قلب اور عقل سے ناشی ہیں. تحسین صورت ان اعضاء کے حالت پر دو طرح منحصر ہوتا ہے, ایک تو یہ کہ ان سارے اعضاء میں اعتدال پایا جائے اور دوسرے ان میں کوئی بیماری نہ ہو. اب ان کی تفصیل بیان کی جاتی ہے. گویا کہ یوں سمجھ لیجیے کہ جو جسمانی چیزیں ہیں وہ تو کئی ہیں, ظاہری صورت کی آنکھ ہے, کان ہے, ہونٹ ہے, چہرہ ہے, ہاتھ پاؤں ہے, مطلب وہ ساری کے ساری ایک مجموعی تاثر خوبصورتی ہو اور یعنی بدصورتی کو تعین کرتے ہیں. لیکن جو سیرت والی چیز ہے وہ صرف تین ہیں, اور وہ کیا ہے؟ ان تین, قوائے طبعیہ, قوائے سبعیہ اور قوائے ادراکیہ, انہی پر سارا کا سارا اب زور ہے. ان کو آپس میں بیلنس رکھنا پڑے تھا. شاہ ولی اللہ رحمۃ اللہ نے ان کو فرمایا قلب, نفس اور عقل, یعنی قلب, نفس اور عقل کے درمیان میں جو بیلنس ہو, ان کے درمیان کوئی بیماری نہ ہو, تو یہ بات ٹھیک بنے گی. اب ذرا ایک بہت باریک بات ہے, ممکن ہے اس وقت سمجھ میں نہ آئے لیکن بنیاد شروع ہو جائے گی سمجھنے کی, وہ یہ ہے کہ صورت کے مقابلے میں سیرت اہم ہے. ابھی بات ہو گئی, صورت کے مقابلے میں سیرت اہم ہے, لیکن سیرت جو بنتا ہے وہ کیا ہے؟ وہ بنتا ہے قلب اور نفس اور عقل, ان کی کمبینیشن سے یہ سیرت ان سے بنتا ہے. اب یہ جو سیرت ہے اس میں جو محض روح وہ اعمال کا مکلف نہیں ہے. محض روح جو ہے, حالانکہ روحانیت اونچا ہے جسمانیت سے, لیکن روحانیت جسمانیت کے بغیر اعمال کے لیے مؤثر نہیں ہے. ٹھیک ہے, اعمال کے لیے مؤثر نہیں ہے, مطلب اعمال تب وجود میں آتے ہیں جب روحانیت کے ساتھ جسمانیت ہو. روح جب تک جسم میں ہے تو اعمال کا مکلف ہے. جب روح جسم سے نکل گیا یا روح پہلے جسم میں تا نہیں, اس وقت اعمال تو نہیں ہو رہے تھے, عمل کا وجود ہی نہیں تھا. تو عمل کا وجود روح کا جسم کے ساتھ ہونے دیں. اس وجہ سے چونکہ بنیاد وہ بنتا ہے, لہذا آپ جو بنیاد ہے اس بنیاد کو ختم نہیں کر سکتے, البتہ اس بنیاد کے جو برے اثرات ہیں ان سے اپنے آپ کو بچانا ہے. مثلا نفس کو اپنے سے علیحدہ نہیں کر سکتے, لیکن نفس کے جو اندر شر ہے وہ ختم کر سکتی ہے. نفس کے اندر جو شر ہے وہ مجاہدے کے ساتھ ختم ہو سکتا ہے. تو نفس کے ساتھ ہو کر نفس کے شر کو ختم کرنا یہ ہمارا کام ہے. اس کو علیحدہ علیحدہ ہم نہیں کر سکتے بھائی کہ نفس ہی ختم کرو. نفس کو ختم نہیں کر سکتے, البتہ نفس کے ساتھ رہ کر نفس کے شر کو ختم کرنا یہ جو ہے نا مطلب یہ بنیاد ہے, ورنہ عمل کا وجود ہی نہیں ہوگا. تو یہ بہت باریک بات ہے کہ جو مطلب یہ ہے کہ جو جس میں شر ہے اس میں خیر بھی ہے, اس شر سے ہی اس خیر کو نکلنا مطلب نکالنا ہے. اس شر سے ہی اس خیر کو نکالنا ہے. مثلا دیکھو آگ ہے نا, آگ یہ انرجی ہے, لیکن اس انرجی کو اگر آپ صحیح استعمال نہیں کرتے غلط تو ہو جاؤ. اب اگر آپ پہ محنت نہیں کرتے تو صرف جلائے گا, لیکن جب اس پہ محنت کرے تو اسٹیم انجن اور ٹربائن اور پتہ نہیں کیا کیا چیزیں وجود میں آئے گی, بہت بڑی انرجی کا سورس ہے. ہاں جی, تو اب اسی طریقے سے مطلب ہے کہ پانی یہ تو سیلاب ہے, یہ تو بہا کے لے جاتا ہے, لیکن جب اس کو کنٹرول کرے تو ڈیم بن جاتا ہے. ہاں جی, نیوکلیئر انرجی تباہی ہے, ایٹم بم ہے, لیکن جب اس کو کنٹرول کرے تو ریئیکٹر بن جاتا ہے. سمجھ میں آ گئی نا بات؟ تو اس شر سے خیر کو نکالنا ہے, یعنی خیر وجود میں آئے گا شر کے شر اس شر سے. یہ بہت مشکل پڑھ, میں نے آپ کو بتایا نا کہ یہ اتنے آسانی کے ساتھ سمجھ میں نہیں آتا, لیکن بہرحال اس کی شروعات ہو جائیں گی, پتہ چل جائے گا آہستہ 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 یہ بات سامنے آئے گی. ہاں جی, نفس کی تعریف ہی اللہ پاک نے ایسی کی ہے, ونفس وما سواها فألهمها فجورها وتقوى, دونوں باتوں کا پہلے سے اظہار ہو گیا. اس کے اندر اس کے فجور بھی ہے, اس کا تقوی بھی ہے. اب اس سے فجور سے بچنے اور تقوی حاصل کرنا ہے. اب میں جا رہا ہوں باہر, باہر غیر محرم آ گیا, میں نے کہا آہستہ آہستہ سمجھ آئے گا نا, مطلب یہ جلدی فوراً سمجھ میں نہیں آئے گا. غیر محرم سامنے آ گیا, اب غیر محرم آ گیا اور میں نے اللہ کی رضا کے لیے اللہ سے ڈر کے اللہ کے ڈر سے میں نے چہروں سے چہرہ موڑ لیا, میں نہیں دیکھا اپنے ارادے سے. اسی کو تقویٰ کہتے ہیں, اسی کو تقویٰ کہتے ہیں. اب اگر غیر محرم سامنے نہ آتا تو نہ تقویٰ تھا نہ فجور تھے, نہ تقویٰ تھا نہ فجور تھے, لیکن آنے سے تقوا بھی آ گیا فجور بھی آ گیا. آپ نے تقوا کو لینا ہے, فجور سے فجور کو چھوڑنا ہے. اب کوئی آدمی کہتا ہے بھائی کیا اچھا ہوتا کہ عورت ہی نہ ہوتی, نہ بانسری بنتی. یہ آپ کا خیال ہے, یہ آپ کا خیال ہے, حقیقت اس کا نہیں ہے. حقیقت میں یہ ہے کہ اس کے ہونے کے ساتھ ہی یہ تمام چیزیں ہیں, اس کے ہونے کے ساتھ ہی تمام چیزیں ہیں. تو یہ چیزیں ہوں گی بھی اور بچنا بھی ہوگا. اس وجہ سے میرے اندر خواہشات ہی ختم ہو جائے, یہ بالکل ایک فضول خیال ہے. لیکن میں خواہشات کو کنٹرول کر لوں یہ بہت بڑی اچھی بات ہے. خواہشات آؤٹ آف کنٹرول رہے بہت مصیبت ہے. اب اس کے اندر اصلاح والے جو پہلو ہے نا, یہ بہت ہی ایک ڈیلیکیٹ پروسیس ہے. اس کے ذریعے سے پہلے آپ ان خواہشات سے آپ کو ڈیٹیچ کیا جا رہا ہوتا ہے, ڈیٹیچ کیا جا رہا ہوتا ہے, ڈیٹیچ کیا. یہی وہ چیز ہے جس کو لوگ رحمانیت کہتے ہیں, حالانکہ وہ رحمانیت نہیں ہے, وہ تربیت ہے. سمجھ میں آئی نہیں بات؟ میں کہتا ہوں یہ چیز آسانی سے سمجھ میں نہیں آنے والی, اس میں کافی مسائل ہوتے ہیں سمجھنے میں. یہ جو ڈیٹیچمنٹ ہے نا, آپ اس سے بھی بڑھتے ہیں, اس سے بھی ہٹتے ہیں, اس سے بیٹھتے ہیں, اس سے بیٹھتے ہیں, تو یہ جو ہٹ رہے ہیں یہ بظاہر رحبانیت لگتے ہیں. लेकिन ये तरबियतन है, हकीकतन नहीं है। जब ये सारी चीजें डिटेच हो जाती हैं और अब बिल्कुल निकर के सुतर के मतलब वो सामने आते हैं ना, ये एक माजूरी की हालत है। आप कहें तो बहुत ऊंची हालत है, ये एक माजूरी की हालत है जिसको वहादत वजूद कहते हैं। माजूरी की हालत है जिसमें आप अपने नफ्स के शर से तो निकल गए, लेकिन नफ्स ऐसा है जैसा आपके लिए है ही नहीं, एग्जिस्ट ही नहीं कर रहा, तो अमाल भी नहीं है। माजूरी की हालत है ना, अमाल भी नहीं है। लेकिन इस हालत के गुजरने के बाद दोबारा जब नफ्स वापस आता है और इसके बाद आपके हाथ में उसका कंट्रोल भी आ जाता है, यही से काम शुरू होता है, यही से काम शुरू होता है। अब ये जो काम शुरू होता है उस वक्त वो सारी चीजें वापस आएंगी, बल्कि पहले से ज्यादा होके आएंगी। पहले से ज्यादा होके आएंगी, लेकिन उस वक्त जाओ के उसके ऊपर कब्जा होगा, आपका कंट्रोल होगा, तो सुभान अल्लाह आप को अल्लाह ताला उसका अजर भी देंगे, उसी के जरिए से आपका कमाल बनेगा, उसी के जरिए से आपकी तरक्की होगी और माशाल्लाह आप आगे बढ़ेंगे। इसको वहादत वजूद कहते हैं। समझ में आ गई ना बात? यानी फना व बका का मतलब यही है, फना में तमाम चीजें खत्म हो रही हैं, बका में वापस आ गई हैं, लेकिन अल्लाह ताला के हुक्म पर अमल करने के साथ वापस आ गई है। अब ये जो बाद में वाले, जो बाद वाले प्रोसीजर है, ये उन लोगों पे नहीं खुला जो इसको रहबानियत कहते हैं। वो पहले वाला प्रोसेस न होता तो दूसरा प्रोसेस एग्जिस्ट ही नहीं कर सकता। तो पहला प्रोसेस आपकी मजबूरी है, ये इंतजामन है, ये हकीकतन नहीं है। हकीकतन वो दूसरा हिस्सा है, लेकिन दूसरे हिस्से तक तक भी पहुंच सकते जब पहले हिस्सा आप तो करेंगे ना। यहीं से हजरत मौलाना रूम रहमतुल्लाह अलैह की बेखुदी और खुदी का कंसेप्ट भी निकलता है। वो पहले वाले प्रोसेस बेखुदी है जिसमें आप डिटैच कर रहे हैं, डिटैच कर रहे हैं, डिटैच कर रहे हैं, डिटैच कर रहे हैं, डिटैच कर रहे हैं। हाँ जी, ये बेखुदी है। और फिर इसके बाद जब दोबारा वापस आते हैं तो इसको खुदी कहते हैं, यानी फिर अपने आप को पहचानते हो कि मैं अल्लाह का बंदा हूं और मैंने वही करना है जो अल्लाह चाहता है। ये खुदी है। खुदी का मतलब ये नहीं है कि मैं जो करना चाहूं मैं करूं, खुदी का मतलब अपना तारुफ है कि मैं अल्लाह का बंदा हूं। खुदी का सिर ने कहा ला इलाहा इल्लल्लाह, इल्लामा इकबाल ये तो कहता है। लोगों ने खुदी को आजाद समझ लिया, खुदी आजाद नहीं, खुदी तो इंतहाई पाबंद है, खुदी तो इंतहाई पाबंद है, लेकिन लोग उसको आजाद समझते हैं। तो यही वो बातें जो ना समझने की वजह से इंसान गुमराह हो जाता है। मैंने अर्ज किया ना कि ये चीजें इतनी आसान नहीं, आहिस्ता आहिस्ता चीजें खुलेंगी, लेकिन बहरहाल अभी से शुरुआत मतलब इसकी हो जाएंगी, जैसे कि बातें अभी सामने आ गई। अब मैं आता हूं कुवा तबैया जो नफ्स से नाशी हैं। कुरान से साबित इंसान की नफ्स की तीन हालतें, नफ्स अमारा, नफ्स लवामा और नफ्स मुतमैना, तीनों मुमा उबर नफ्स इन नफ्स अमार तो बस इल्ला रबी। हाँ जी, ये पहली हालत साबित, ला उक्सुमु नफ्स लवामा। दूसरी हालत या तो नफ्स मुतमैना इरजे इला रबी की राजत। ये तीसरी हालत, तो तीनों हालतें ये नफ्स की कुरान से साबित है। और नफ्स अमारा की हालत बीमारी की है, और नफ्स मुतमैना सेहत की हालत है, और नफ्स लवामा इसके दरमियानी हालत है। नफ्स अगर हम जितनी बहस हमारी हो चुकी है ना, तो मेरे ख्याल में इस तीनों की तकसीम भी इसी की बुनियाद पर है। कैसे? नफ्स अमारा में मेहनत नहीं, नफ्स लवामा में मेहनत है मुकम्मल नहीं, यानी यूं कह सकते हैं कि अभी आप रास्ते में हैं, अभी आप कैसे डिटैचमेंट हो रही है। हाँ जी, मुसलसल आप डिटैचमेंट हो रही है, तो ये क्या है, ये नफ्स लवामा क्या है, और नफ्स मुतमैन ने कम्प्लीशन का है मरहला, कम्प्लीशन हो गया है, अब बका हासिल हो गया है, अब इसके बाद आप जो है ना मतलब नफ का नफ्स वही कर रहा है जो अल्लाह चाहता है। तो ये तीनों हालतें गोए कि इसी मौजू से निकली हुई है जो मैं अर्ज कर रहा था, वही खुदी और बेखुदी वाली बात, मतलब इस पर भी ठीक पूरी उतरती है, जिसमें बीमारी सेहत साथ साथ चलते हैं। नफ्स का काम चूंकि जिस्म के जरूरियात और ख्वाहिशात है, नफ्स दो काम कर रहा है, एक तो आपके लिए बहुत अहम और जरूरी है, बगैर इसके आप एग्जिस्ट ही नहीं कर सकते, और वो आपकी जरूरियात का एहसास है। मसलन आपको भूख लगती है, ये नफ्स, आपको प्यास लगता है, नफ्स, आपको शादी की जरूरत है, नफ्स, हाँ जी, आपको जो है ना मतलब आराम की जरूरत है, नफ्स, ये जरूरियात है, बगैर इसके आप जिंदा नहीं रह सकते। आपकी जिंदगी नफ्स के इन जरूरियात के ऊपर मुनसर है, अगर नफ्स को इन चीजों का पता न चलता, बस आप तकते ना और आपका जिस्म खत्म हो जाता, तो जाहिर काम खराब हो जाता। अब ये थकावट है, ये आपके जिस्म को बचा रहा है, थकावट आपके जिस्म को बचा रहा है ना, मतलब ये कि ताकि मतलब आप आराम करें। अगर आपको भूख नहीं लगती तो आपके खाने की जरूरत पूरी ना होती, तो ये भूख लगना आपके जिस्म की जरूरत को पूरा कर रहा है। मसलन दर्द ना हो तो इलाज कैसे हो, डॉक्टर को कैसे पता चले मसले किधर है, हाँ जी, बगैर इसके कैसे पता चलेगा। तो ये जो दर्द का निजाम है, ये बिल्ला की रहमत है। तो ये जो नफ्स की जो जरूरियात है, इसका ख्याल रखना हमारे लिए लाजिम है, और नफ्स की जरूरियात का ख्याल न रखना ही रहबानियत है। नफ्स की जरूरियात का ख्याल न रखना क्या है, ये रहबानियत है, ये इस्लाम में नहीं है। वली नफ्स का अलैह का हक्कुन, ये इसीलिए कि आपके नफ्स का भी आपके ऊपर हक है। आप अपने नफ्स को जहर नहीं दे सकते, नाजायज है, हाँ जी, क्यों, वजह क्या, आप बीमार हो जाएंगे, और ये बीमारी आपने खुद अपने लिए बनाई, नुकसान है। मसलन देखो, अगर कोई आदमी जहर पी ले और मर जाए तो ये कोई कैसी मौत है, हाँ, हराम मौत है ना, खुदकुशी है। अब ये 5 मिनट के अंदर प्रोसेस मुकम्मल हो गया, 5 मिनट में मर गए, और आपको ऐसे काम करे जो आपको 5 साल में मार दे, आपको पता हो कि 5 साल में इसी से मर रहा हूं, तो जायज होगा। क्या है, इसी को बदपरहेजी कहते हैं। इसी को बदपरहेजी कहते हैं। आजकल जो कोल्ड ड्रिंक्स वगैरह पी रहे हैं, ये सारे बदपरहेजी में आते हैं। माहरीन चीख चीख कर कह रहे हैं कि जुर्म है, सेहत के लिए बहुत नुकसानदेह है, इतना शुगर इंटेक आपका जिस्म बर्दाश्त नहीं करेगा, आप बीमार हो जाएंगे, ये होगा वो होगा, लेकिन हमारे नफ्स की ख्वाहिश हम पीते जाते हैं, परवाह नहीं। तो जैसे खुदकुशी जुर्म है, शरीर भी जुर्म होगा ना, समझ में आ गई बात, यानी भाई वो एक डॉक्टर थे पेशावर के, बड़े मुंहपट किस्म के डॉक्टर थे, हाँ जी, वो किसी हार्ट पेशेंट का इलाज कर रहे थे, थे वैसे बड़े कॉम्पिटेंट डॉक्टर, तो लोग दूर दूर से आते थे उनसे इलाज करवाने के लिए। तो उस वक्त वो सिगरेट पी रहे थे वो डॉक्टर साहब, तो उस पेशेंट को कहते आप सिगरेट ना पिए, उसके डॉक्टर साहब खुद पी रहे हैं, तो उसने बड़ा जबरदस्त जवाब दिया, उसने कहा आई वॉन्ट टू डाई विद दिस, डू ऑल्सो, मैं इसके साथ मरना चाहता हूँ, क्या आप भी मरना चाहते हैं? मरना चाहे जाओ, बस मर जाओ, मुझे मेरे पास क्यों आते हो? जवाब टेक्निकली बड़ा सही था लेकिन अखलाक के लिहाज से गलत था। टेक्निकली सही था, क्यों? बात तो उसने सही की थी, भाई मैं अपने आपका जिम्मेदार हूं, अगर मैं गलत कर रहा हूं तो मैं आपको गलती से बचा रहा हूं, आपके लिए तो मैं गलती नहीं कर सकता हूं, मेरी प्रोफेशन यही है कि मैं आपको तो बचाऊं, लेकिन मैं अपने ऊपर जो जुल्म कर रहा हूं वो तो मैं जिम्मेदार हूं इसका, तो अगर तुम भी अपने आप पर जुल्म करना चाहते हो तो फिर मेरे पास आने की क्या जरूरत है, फिर तो ठीक है खामोशी के साथ मर जाओ। क्या बात कितनी सही थी इसके मुकाबले में शेख सादी रहमतुल्लाह अलैह, उनके पास एक बुढ़िया आई, उसने कहा एक बच्चा ले आए थे, क्या आप इसको नसीहत करें कि ये गुड़ खाता है, गुड़ गुड़ से रोके। उन्होंने कहा कल ले आए, तो उसको कल ले आई तो उसने बड़े प्यार से कहा बेटा गुड़ नहीं खाया करते, इतने नुकसान है, इतना ज़्यादा नहीं खाते। तो उन्होंने कहा जाओ, तो उन्होंने कहा हजरत ये तो आप कल भी कह सकते थे, मुझे दोबारा आज क्यों बुलाया आपने? मैं उस दिन मैंने खुद गुड़ खाया था, मैं खुद गुड़ खा चुका था, लिहाजा मैं इसके लिए मुनासिब नहीं समझता था कि मैं उसको कहूँ, मेरे बात का असर नहीं होगा, तो लिहाजा मैंने कहा कल मैं गुड़ नहीं कहूँगा तो मैं इसको नसीहत कर दूंगा, उसका असर होगा। ये बात है, बस उस डॉक्टर के कॉल में और शहजादी के कॉल में फ़र्क जो है वो आप जानते होंगे कि क्या है, बातें दोनों की ठीक है सही है ना। तो ये मैं अर्ज कर रहा था कि नफ्स की जो तीन हालतें हैं, इसमें पहले ये बताया कि इन्ना लिनफ्स का लेगा हुकुन, जरूरत का एहसास, और उसकी अफरात है कि नफ्स को अपनी ख्वाहिशात पूरी करने दिया जाए और उस पर कोई रोक टोक ना हो, जिसके नतीजे कुरान पाक ने बताया वक़द ख़ाब मन दस्सा, बहुत खतरनाक स्टेटमेंट। मैं तो कहता हूं लोग इस दिल इससे हिलते क्यों नहीं है, बहुत बहुत खतरनाक स्टेट है। हाँ जी वो क्या है, यकीनन तबाह बर्बाद हो गया, यकीनन तबाह बर्बाद हो गया जिसने अपने नफ्स को अपनी हालत पे छोड़ दिया, जैसा था वैसे रहने दिया, ये नफ्स अमारा को नफ्स अमारा रहने दिया, उसमें कोई चेंज नहीं किया। तो फरमाया यकीनन तबाह बर्बाद हो गया वो शख्स। मेरे ख्याल में ख्वाबा का लफ्ज उर्दू में भी इसका असर आया है, और वो क्या है, फलां खैब व खासिर हो गया, कहते ना खैब व खासिर हो गया, खैब व खासिर क्या मतलब, तबाह बर्बाद हो गया, नुकसान में जुड़ चला गया, खैब व खासिर उसको कहते हैं। हाँ तो और हदीस शरीफ में शख्स को बेवकूफ फरमाया गया है, अकलमंद वो है जिसने अपने नफ्स को काबू किया और आखिरत के लिए अमल किया, और बेवकूफ़ है जिसने अपने नफ्स को छोड़ दिया, जात जो करना चाहता था उसको करने दिया, पर बाद में बगैर तौबा के अल्लाह पाक से मगफरत की उम्मीद करता रहा, इसको आपसे सबने बेवकूफ़ फरमाया। इसका इतदार यह है कि इसकी ज़रूरियात पूरी की जाए और नाजायज़ ख्वाहिशात को पूरे न होने दिए जाए, लेकिन इसी को तो तरबियत कहते हैं। क्या आप ख्वाह नफ्स मतलब जो है उसकी ज़रूरत को पूरा कर लें लेकिन इसकी ख्वाहिश को पूरा ना करें, इसी को तो तरबियत कहते हैं। तो इसकी करने के लिए तो सारा निज़ाम है। बाद लोग समझते हैं कि सिर्फ मुझे समझ आने से सारा चीज़ें ठीक हो जाएंगी, तो चलो फिर कर लो, अगर सिर्फ समझ आने से हर चीज ठीक हो सकती है तो फिर कर लो। मुझे आप बता दें जितने भी बड़े बड़े डॉक्टर्स और फिलासफर्स और फुजला और उलमा हैं, क्या उनको ये बातें मालूम नहीं है? मसलन एक डॉक्टर है खुद जो दूसरे को कहते हैं भाई स्मोकिंग ना करो, तो उसको पता नहीं था कि स्मोकिंग क्या चीज है और उससे क्या होता है, उसको रोक रहे खुद पी रहा है, तो उसका मतलब क्या है, उसको अपने ऊपर कंट्रोल नहीं है ना, इल्म तो उसके पास है, इल्म तो उसके पास है, कंट्रोल नहीं है, नफ्स पे काबू नहीं है, नफ्स पे काबू नहीं है। इसलिए आप कह सकते हैं एक थ्योरेटिकल अकलमंदी है, प्रैक्टिकल अकलमंदी है। ये इलम आज ही मिला है अल्हम्दुलिल्लाह, आज एक थ्योरेटिकल अकलमंदी है और एक प्रैक्टिकल अकलमंदी है। थ्योरेटिकल अकलमंदी में इलम होता है, अमल नहीं होता, और प्रैक्टिकल अकलमंदी में इलम भी होता है, अमल भी होता है। और तसव्वुफ आपको प्रैक्टिकल अकलमंद बनाता है। ये जो चीज सही है उसको सही हासिल करने की कोशिश भी आप कर सकते, मतलब वो उस पर काबू भी पा सकते हो। बस ये मेरे ख्याल में बहुत बड़ी बात है जो आज अल्लाह ताला ने नसीब फरमाई। इंसान की तबीयत जिन चीजों को पसंद नहीं करती इनको दूर करना चाहता है, ये एक सिफत है इंसान की। मसलन एक मच्छर मेरे ऊपर बैठ गया, मैं खामोश बैठूंगा, फौरन मेरे बॉडी रिएक्शन में आएगी, एन मुमकिन उस रिएक्शन में अपने आप को मारूं। मच्छर तोड़ जाए लेकिन अपने आप को मैं मारूं, लेकिन रिएक्शन स्पॉन्टेनियस होगा। हाँ जी स्पॉन्टेनियस होगा, फौरन मतलब मैं रिएक्शन मैं करूंगा, ताकि जो है ना मतलब है कि मैं इससे अपने आप को बचाऊं। अब ये वाली बात है इस वक्त रिएक्शन कितना होना चाहिए और कैसे होना चाहिए था, इसमें बेहतदाल वाली बात होती। मैं बैठा हूँ काम कर रहा हूँ दफ्तर का या किसी और चीज़ का, और बच्चा रो रहा है, बेताशा बच्चा, बच्चा होता है पता नहीं किस लिए रो रहा है, वो तो उसके हालात पे मुनसर है, लेकिन रो रहा है, मुझे गुस्सा आ गया। अब तरीका तो ये था कि बच्चे को मैं बच्चा समझूँ और उसको चुप करने के जो जराए एक बच्चे के लिए हो सकते हैं मैं उसको इस्तेमाल करूं, और अगर नहीं चुप हो रहा फिर भी तो बर्दाश्त करूं। ये तीन काम मैं कर सकता हूं बच्चे के लिए, मैं और इससे ज़्यादा क्या कर सकता हूं। लेकिन अगर मुझे गुस्सा आ गया और गुस्से ने मेरा कल को ख़त्म कर दिया और मैंने उसको बच्चे को एक ज़ोरदार थप्पड़ मारा, उसका कान हमेशा के लिए बहरा हो गया, तो बाद में क्या होगा, बाद में उम्र भर में परेशान होगा। और उसको उठा उठा के डॉक्टर के पास ले जाऊँगा, डॉक्टर कहते सॉरी ये बस गलती हो गई आपसे, तो इस तरह ही होगा, इसका तो अपना बर्दर फट गया, अब इसका कुछ नहीं हो सकता। हाँ जी तो ये जो है मतलब ये वाली बात कंट्रोल वाली बात है, नफ्स की रिएक्शन। किस चीज़ की रिएक्शन, मैं एक ऐसी चीज़ जो बर्दाश्त नहीं कर सकता उसके खिलाफ मेरी एक फितरी रिएक्शन है, वो रिएक्शन मुझसे कंट्रोल नहीं हुआ, ये दरवाजों के स्टॉपर लगे होते हैं। किस लिए लगे होते हैं, क्या है? ताकि दरवाजे जब बंद हो तो इतने जोर से बंद ना हो कि इसके ऐसे आपके कान बजने लगे या दरवाजा टूट जाए। तो क्या होता है, वो आप खोलते हैं जोर से, फिर वो जिस वक्त बोलते पहले तो इसको एक झटका लगता है, फिर आहिस्ता 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 बंद हो जाता है। ठीक है, तो जाहिर मतलब है कि वो एक ज़रूरत है। तो इसी तरीके से मतलब यह है कि जो कुव्वत गज़ब है उसको कंट्रोल करना भी एक तकाजा है अकल का, कि मैं इसको इस्तेमाल तो करूं लेकिन अंडर कंट्रोल इस्तेमाल करूं। मैं इसकी एक मिसाल देता हूं, गाड़ी आप चला रहे हैं, आपके सामने आ गया कोई शख्स, आप उससे बचना चाहते हैं, सड़क चौड़ी है 50 फुट, स्टेयरिंग आपने घुमाई इतनी कि उसके लिए 80 फुट सड़क चौड़ी चाहिए थी, उस साइड पे नाला है, क्या होगा? हाँ जी नाले में गिरेगी, सुबह खबर आएगी गाड़ी उलट गई, सॉरी। हाँ जी अब ये जो मैं गाड़ी मतलब जो मोड़ रहा हूँ ये मेरे एक रिएक्शन है अपने आप को बचाने के लिए। देखो वो रिएक्शन कितना होना चाहिए, उतना होना चाहिए जितना कि उस वक्त ज़रूरी है। अगर मेरा कमांड अपने स्टेयरिंग के ऊपर सही नहीं है, वही मुझे मौत के मुंह में पहुंचा सकती है। तो इसी तरीके से मतलब ये जो इंसान जिस चीज को रोकना चाहता है उसमें भी, ये जो चीज जिस चीज को चाहना चाहता है उसमें ख्वाहिशात के जुमरे में आ गई बात, वो शहवात है। और जिस चीज से बचना चाहता है उसमें भी कंट्रोल लाजमी है, कंट्रोल नहीं होगा तो नुकसान होगा। जिस कुवत से काम लिया वो कुवत गजब है, इसके इतदाल का नाम शुजात है और यही इंदल्ला पसंदीदा है, क्योंकि अगर इसमें जाती होगी तो उसका नाम तहवर और बेबाकी होगा। तहवर यानी यूं समझ ले कि जबरदस्ती एक चीज को, अगर कमी होगी तो बुजदली कहलाएगी। और जाहिर है कि दोनों हालतें नापसंदीदा है, हालत इतदाल यानी शुजात से लुत्फ करम दलेरी जोदत बर्दबार इस्तिक्लाल नरमी लातफत गुस्सा के जबत का मादा नीजर का में दूरंदेश शुरुआत पैदा होता है। और अगर ज्यादा होती है तो ना कबर अंदेशी डींग मारना शेखी बिगाड़ना गुस्से से भड़क उठना तकब्बुर खुद पसंदी पैदा होती। ये बहादुर आदमी की जो तारीफ है क्या है, जो बहुत सारे लोगों को मारते हो बहादुर है क्या? बहादुर वो है जितनी हरकत उस वक्त अपने, यानी जिसको कहते हैं ना वो गलत चीज को दबाने के लिए चाहिए होती है उतना वो करता है, उससे ज्यादा से भी बचता है और उससे कम भी नहीं करता। ये बहादुर है, उससे कम भी नहीं करता और उससे ज्यादा भी नहीं करता। यानी यूं कह सकते हैं कि बेरूनी चीज से भी नहीं डरता। ये भी लमाज नसीब हुआ, बेरूनी चीज से भी नहीं डरता, लिहाजा एक्शन कंप्लीट करता है, किसी दुश्मन से नहीं डरता। ये बात तो सबको समझ में आती है, लेकिन अपने नफ्स से भी नहीं डरता, अपने नफ्स को भी काबू रखता है। जैसे बहादुर उस बिरूनी दुश्मन के लिए तो अंदरूनी दुश्मन के लिए वैसे ही बहादुर है और उसको भी काबू कर सकता है। लिहाजा हमने देखा है कि साहबा किराम और ये जंगों में दुश्मन के मुकाबले में तो बड़े पहाड़ चट्टान की तरह होते थे, लेकिन बूढ़ों के ऊपर नहीं करते थे, बच्चों के ऊपर नहीं करते थे, फसलें नहीं जाया करते थे। हाँ जी, मतलब इन चीजों में कंट्रोल होता था। हज़रत उसामा रज़ियल्लाहु ताला अन्हु एक दफा एक काफिर उनके नरगे में आ गया, उसने कलमा पढ़ लिया। उन्होंने समझा कि वैसे मुनाफिकत से कलमा पढ़ा है, सिर्फ अपने आप को बचाना चाहता है, तो मार दिया उसको। साहबा ने देख लिया कि उन्हें सालत में मरने को कलमा पढ़ रहा था, आप सलम के पास ले गए बात। आप सलम ने उसामा रज़ियल्लाहु अन्हु को बुलाया और पूछा कि क्या उसने कलमा पढ़ा था, फिर तूने क्यों मारा? ने कहा कि यार रसूल है तो डर की वजह से। पर मैं क्या, तूने इसके दिल को चीर के देखा था कि डर की वजह से? अगर कल ये कलमा लेकर अल्लाह के हुजूर तेरे खिलाफ इस्तगासा करे तो मैं तो तेरी मदद नहीं कर सकूंगा, मैं तो तेरी मदद नहीं कर सकूंगा। हाँ जी, तो इस पर जो है उसामा रज़ियल्लाहु अन्हु कहते हैं मैं इतना ज्यादा मतलब हो गया कि काश मैं आज ही मुसलमान होता था कि गुनाह माफ हो जाता। हाँ जी, तो मैं इसलिए अर्ज करता हूँ कि मतलब अब देखो ना, यानी जिद में मतलब इंसान फुल एनर्जी एक्सरसाइज कर ले बहादुर है वो, लेकिन वो अपने नफ्स को कंट्रोल करने में फेल हो जाए तो बात उसकी गई, बात उसकी गई। तो यही असल में चीजें जो समझने की होती हैं। और अगर इसमें कमी हो तो बुजली जिल्लत और बेइज्जती कम हिम्मती खसासत कमीनापन और हरकत ज़ाहिर जो चचोर बन के लाती है। इंसान को तमाम जो चीजें पसंद है उनको अपनाना चाहता है, जो कुवत इसमें कर फरमा होती है इसको कुवत शावत कहते हैं। इसके हालत इतदाल का नाम परसाई है, अगर अपने इतदाल से बढ़ जाए तो हिरस हवा कहलाएगी और घट जाए तो बेकार महज होकर माशरे का उज़ मुअत्तल हो जाता है। मसलन एक शख्स को कोई चीज मुतासर नहीं करती, यानी गोया कि उसके अंदर जिंदगी नहीं है, उसके अंदर जिंदगी नहीं है। और दूसरी चीज इतनी मुतासर कर ले कि मगलूब होकर उसके लिए सब कुछ छोड़ दे, अखलाकियात भी छोड़ दे, मजहब भी छोड़ दे, तो वो ख्वाहिशात का बंदा है। तो दरमियान में क्या है, ये बैलेंस है कि जिंदगी तो भरपूर हो, जिंदगी तो भरपूर हो, चाहते भी भरपूर हो, सब चीजें जवान हो, लेकिन कंट्रोल भी जवान हो, कंट्रोल भी जवान हो। ऐसी सूरत में फिर जो कहते हैं मतलब यह है कि जो शख्स बचता है वो पारसा है, जो वैसे मतलब यह है कि उसकी वजह से बचता है कि उसके अंदर जान ही नहीं है, तो वो तो बेजान है। अंधा अगर कहता है कि मैं नहीं देखता गैर महरम को, तो उसकी क्या बड़ाई है, वो देख ही नहीं सकता। जो देख सकता हूं बिल्कुल देख, तो दूसरी की बात यह कि एहसास उसका इतना तेज हो जैसे कोई देख रहा हो। होते हैं जी बात लोग, एहसास इतना तेज हो जैसे कोई देख रहा हो। बाज़ उलूम ऐसे होते हैं जो इंस्टेंटेनियस होते हैं। इंस्टेंटेनियस उलूम को मैं इस तरह कहता हूं कि आपने एक नजर डाली, पूरे का पूरा एक्सरे हो गया और सारी चीजें समझ में आ गई, ये इंस्टेंटेनियस है। लेकिन उसके सारे मुकाबले में इंस्टेंटेनियसली सारा कुछ आ जाता है जो उसको काबू करने के लिए जरूरी होता है। माशाल्लाह कामिल ये है, कामिल ये है जिनके वो तमाम चीजें जो आती हैं इंस्टेंटेनियस, लेकिन उसको कंट्रोल करने की जो चीजें आती है वो भी इंस्टेंटेनियस। तो ये कामिल है, जिसको आती नहीं वो तो बेचारा। मैंने पिछली दफा एक वाक्य बयान किया था, मुझे अब याद है ये चैप्टर जब हो रहा था। मैंने कहा मैं जर्मनी में गया था, तो जर्मनी तो जर्मनी है, वो तो यूरोप का इलाका है, यूरोप में तो आज़ादी है सब कुछ का, वहाँ तो पाबंदी इस पर है कि तुम क्यों ऐसी बातें करते हो, इस पर पाबंदी, बाकी तो आज़ादी। तो मुझे बड़ी तंगी परेशानी हो गई, क्योंकि मैंने आपको बताया ना कि एक आदमी को एहसास ही नहीं, तो उसे मअतल है, जिसको एहसास होता है तो जाहिर है उसी भी बात आएगी। तो मुझे तो एहसास होता था, मैं बचने चाहता था। तो पाकिस्तानी भाइयों से मैं जरा शिकायत करता हूँ, कहते यार कमाल है आपको, क्या हो गया, हमें तो कुछ भी नहीं होता, हम तो साथ बैठे होते। वो जो उधर रह रहे थे, तो मैंने अपने जर्मन नो मुस्लिम भाई से कहा, मैंने कहा यार तो मैं बहुत खराब हूँ, और यार ये सारे झूठ हैं, हमें क्या करूं। कहते आप भी ठीक कहते और ये भी ठीक कहते हैं। मैंने कहा ये कैसे हो सकता है, कहते दे हैव मिसयूज्ड देयर सिस्टम्स टू दैट एक्सटेंट कि नाउ दे गो टू डॉक्टर्स टू कंसल्ट हिम फॉर दिस पर्पस हाउ दे कैन अरेंज नॉर्मल रिलेशंस विद देयर वाइव्स, दे आर नाउ ऑफ मिसयूज, दे आर नाउ ऑफ नो यूज। तो ये तो मसला उनका ये चला गया है, और आपका सिस्टम सही परफॉर्म कर रहा है, वो महफूज है, लिहाजा आपको पूरा एहसास हो रहा है, तो आप भी सही कह रहे हैं और ये भी सही कह रहे हैं। वो सिस्टम का जानने वाला था, वो सिस्टम का जानने वाला था। अब कितनी बड़ी गहरी बात है, और ये मेरे पास आते हैं लोग, ये नहीं कि मतलब सिर्फ ये मेरे साथ हुआ, अभी मेरे पास भी लोग आते हैं जी ये हो गया और ये ख्याल आ गया, फलां हो गया, फलां हो गया, मैं मुस्कुरा पड़ता हूँ, कहता हूँ भैया तो होगा क्या ख्याल, आप समझते कि हो गया नहीं, ऐसा तो होगा, लेकिन क्या होना चाहिए ये भी आपको पता होना चाहिए। चीजें तो होंगी भाई, क्या ख्याल, तुम कौन सी जगह पे रह रहे हो, दुनिया में रह रहे हो, कब्र में तो नहीं गए हो, कब्र में ये चीजें नहीं होगी, दुनिया में तो ये चीजें होंगी, और साथ बचना भी होगा, साथ बचना भी होगा। तो ऐसी तरतीब बनानी पड़ेगी कि बच भी जाए और ہی چیزیں بھی ہوں. حضرت مولانا شفیع صاحب رحمۃ اللہ علیہ کو ایک سخت نے شخص نے خط لکھا ہے. کراچی گئے تھے حضرت کا ایک مرید, پہلی دفعہ ذرا کراچی جیسے شہر گئے ہوں گے, تو پوچھا حضرت یہاں تو بڑا مسئلہ ہے, اگر اوپر دیکھتا ہوں تو جان جاتی ہے اور نیچے دیکھتا ہوں تو نہیں, اوپر جاتا ہوں ایمان جاتا ہے, نیچے دیکھتا ہوں جان جاتی ہے. ذرا ٹریفک ہے, ٹریفک میں تو اگر نیچے دیکھتا ہے تو جان تو جائے گی, اور اوپر جائے تو نظر تو پڑے گی تو پھر ایمان جائے گی. تو حضرت نے فرمایا بھائی بات یہ ہے کہ اپنے آپ کو ایسا کرو کہ نہ ایمان جائے نہ جان جائے, نہ ایمان جائے نہ جان جائے, اپنے آپ کو ایسا کرو. یہ تو ہوتا ہے. ہم لوگوں کے اندر بے حسی یہ سریت کر گئی ہے, یعنی ہم لوگ حقیقت سے جس کو کہتے ہیں منہ چھپانا چاہتے ہیں, حقیقت سے اپنے آپ کو ہٹانا چاہتے ہیں. یہ غلط بات ہے. حقیقت حقیقت ہوتی ہے, اسے آپ اپنے آنکھیں نہیں چرا سکتے. اکثر لوگ سمجھتے ہیں کہ کوئی ایسا ہو جائے کہ خود بخود سارے کام ہونے لگے, تو پھر آپ کیا کر رہے ہیں؟ اگر خود بخود سارے کام ہونے لگے پھر آپ کیا کر رہے ہیں؟ پھر آپ کس مرض کے دوائیں, حکم کس کو ملا ہے, حکم پورا کون کرے گا, اجر کس کو ملے گا؟ اگر قاہرانہ انداز میں کرنا چاہتے ہو تو اس میں تو کافر بھی ایگزسٹ نہیں کرے گا, اگر اللہ پاک سب کو مسلمان بنانا چاہتے, ایک کافر بھی نہیں رہے گا. لیکن ایسا تو اللہ تعالیٰ کرنا نہیں چاہتا, اختیار دے دیا ہے. تو اختیار آپ کو بھی دیا گیا, باقی لوگوں کو بھی دیا گیا ہے. ان ہی حالات کے اندر اپنے اختیار سے بچتے بچاتے اپنے ڈیسٹینیشن پہ پہنچنا, یہی کامیابی ہے. آپ ٹریفک چل رہی ہے, آپ کے پاس اتنے اتھارٹی ہے کہ ساری گاڑیاں روک دو کہ بھائی میری گاڑی کے لیے جو ہے نا بس وہ راستہ کھل جائے اور میں ہی چلتا رہوں. اس طرح ہر ایک کہے گا کہ میرے لیے سارے ٹریفک کھل جائے, رک جائے اور میں ہی چلتا رہوں. مجھے بتاؤ سڑک پہ کون چلے گا, سڑک پر کون چلے گا؟ تو اس کا مطلب ہے بھائی ٹریفک تو ساری چلے گی لیکن ٹھیک ٹھیک چلے, اپنے آپ کو بھی بچائے دوسروں کو بھی بچائے اور چلتے رہے اپنی منزل پہ پہنچ جائیں. یہ ضروری ہے. یہ کیا ہے کہ بس خود بخود ساری چیز ہو جائے. یہ میں آپ کو بتاؤں, یہ اتنا بڑا مرض ہے, میں آپ کو الفاظ میں نہیں بیان کر سکتا, جو ہمارے اندر سریت کر گیا ہے, جس کی وجہ سے ہمارے تقریباً آئے کہتے آوے کا آوے بگڑا ہوا ہے. لوگوں نے باقاعدہ اس کے لیے ٹرمینالوجی ادا کی ہے. جی نظر کرے جی, کچھ نظر کرے جی, بس نظر کرے کا مطلب کیا ہے؟ مجھے کچھ نہ کرنا پڑے, جو کچھ کرنا ہے آپ نے کرنا ہے. تو پھر ایسے بیر بھی وجود میں آ گئے جو ان کو الو بناتے ہیں, کہتے ہیں جی بس سب کچھ ہم نے کرنا ہے, آپ نے تو کچھ بھی نہیں کرنا, آپ ہمارے بجے بھرو, بس آپ یہ کرو تو بس پھر ٹھیک ہے نا. وہ آپ کے لیے نمازیں بھی پڑھیں گے, آپ کے لیے روزے بھی رکھیں گے, اسے پھر ریکویسٹ کرو ہمارے لیے کھانا بھی کھاؤ یار, کھانا ہم نے خود کھا, یہ بھی تو ایک تکلیف دہ چیز ہے. ہاں جی ہمارے لیے سو بھی, ہمارے لیے ٹوائلٹ بھی جاؤ, ہاں جی سارا کام ہمارے لیے کرو. بھائی اس کا مطلب اگر وہ کام ہی آپ کے لیے نہیں کر سکتے تو دے کیسے کر سکتے ہیں؟ خود اپنے آپ کو الو بنانا چاہتے ہو بناؤ, جتنا بنا سکتے ہو بناؤ. بات تو یہی ہے. اب بات یہ باتیں ساری میں ویسے مبالغہ تو نہیں کر رہا, بات سمجھ میں آ رہی ہے نا, یہ چیزیں ہیں یا نہیں ہے؟ آپ یقین کیجئے مجھے بہت دکھ ہوتا ہے, تکلیف ہوتی ہے بعض واقعات پڑھتے ہوئے یا آپ سنتے ہوئے. یعنی حالت ہوتی ہے کہ پنجاب کے اور سندھ کے بعض علاقوں میں پیروں کا جو رول ہے وہ کیا ہے بتاتا ہوں. محض ایک دنیاوی مشینری بن گئی ہے دنیا کے کام کو کروانے میں. فصل اچھی ہو جائے اس کے لیے بھی پیر کے پاس جائیں, بیٹا ٹھیک ہو جائے اس کے لیے بھی اس کے پاس چلے جائیں, نوکری مل جائے اس کے لیے بھی پیر صاحب کے پاس جائیں, اور پیر صاحب کو آپ اس کا ایک نذرانہ بس دیتے رہیں. لیکن جس طرح پیر اپنے مقام سے گر گئے ہیں, اس طرح لوگ کی نظروں میں بھی پیر کا مقام گر گیا, وہ ایک کمی سے زیادہ نہیں ہوتا. بالکل یقینی بات بتاتا ہوں آپ کو, بظاہر نام ان کو بہت اونچے لیتے ہیں لیکن ان کے نظر میں ان کا مقام کمی سے زیادہ نہیں ہوتا. وہی جو کام کرتے ہیں, جو حجام کرتے ہیں, جو ان کا جو ہے نا مطلب وہ کرتے ہیں کیا ہوتے ہیں دوسرے ان کے جو کمی وغیرہ کم, بس وہی کرتے ہیں. بس ٹھیک ہے ان کو بھی سال میں کچھ فصل میں کچھ ایسا دیتے ہیں, ان کو بھی دیتے ہیں, باقی ان کا کوئی وہ اگر ان کو کہہ دے کہ بھائی فلاں کام کرو, کرتے ہیں پرواہ نہیں کرو, بس اس کا لیول اتنا ہی ہے. یہ مطلب بن گیا ہے معاملہ, اس کا مقام بھی اس سے زیادہ نہیں ہے. اس کا مطلب اس نے خود اپنا مقام گرایا ہوا ہے, اور لوگوں نے بھی اس کو اپنے لیے بس ایک وہ بنایا ہوا ہے کہ ٹھیک ہے جی, ایک جس کو کہتے ہیں سکون کے لیے کوئی آلہ ہونا چاہیے, بس ہمارے پاس ایک ذریعہ ہونا چاہیے کہ اس کے پاس جائیں اور ہمارے مسائل حل ہوتے جائیں گے. اب ایسے وقت میں مولانا تانوی رحمۃ اللہ علیہ جیسے اللہ تعالیٰ ان کے درجات بلند فرمائے کوئی شخص آئے تو ان کی بات کیسے ان کی سمجھ میں آئے گی, جنہوں نے اوپر لکھا تھا کہ بھائی یہاں جو آتا ہے ان کے کاموں کی ذمہ داری ہم نہیں لیتے, یہاں تعویذ گنڈے والی بات نہیں ہے, یہاں مفت میں ساری چیزیں خود بخود ہو جائیں کام نہیں ہے, یا اچھے اچھے خواب نظر آ جائے اس کا کام نہیں ہے, یا یہ اس طرح پوری ایک لسٹ لگی ہوئی تھی. ہاں جی یہ ایک انقلاب تھا اس دور کے لحاظ سے, اس دور کے لحاظ سے ایک پورے ایک انقلاب تھا. بھئی خواب لوگ سناتے تھے, کہتے بھئی نہ شبم نہ شب پرستم کی حدیث خواب گوئم من حمز آفتاب و زیافت, بھئی نہ میں رات ہوں نہ رات کا عاشق ہوں کہ میں رات کی باتیں کروں, میں تو سورج کے ساتھ ہوں دن کی بات, بھئی دن کی باتیں کرو, جاگتے کی باتیں کرو, خوابوں کی باتیں چھوڑو. اب خواب غلط نہیں, لیکن لوگوں نے جتنا اس کو بنایا ہوا تھا وہ غلط پوزیشن تک چلا گیا تھا, آپریشن کی ضرورت تھی. تو حضرت کہتے ہیں بھائی میرے ساتھ خواب کی باتیں نہ کرو, مجھے اس کے ساتھ کوئی مناسبت نہیں ہے. بات سمجھ آ رہی ہے؟ تو لوگوں نے پیروں کو جن چیزوں کا وہ بنایا ہوا تھا نا, تو اسی کے ساتھ لوگ آتے تھے اور وہی لوگ کرتے تھے. حالانکہ پیر کا صرف ایک ہی کام ہے, اور وہ یہ ہے کہ آپ کے نفس کی اصلاح کر لے بس, اور اس کے لیے ضروری ہے کہ جو آپ کو کہے آپ اس کو مان لے. اس کے علاج معالجے کی طرح بات ہے, دوائی بتانا پیر کا کام, کھانا خود اپنا کام. یہ نہیں کہا پیر کے بجائے مجھ سے تو دوائی نہیں کہی جا رہی, تو بس پھر وہ ڈاکٹر جو کہتا ہے وہی پیر کو بھی کہنا چاہیے. بس ٹھیک ہے جاؤ مرنے کے لیے تیار ہو جاؤ, میں آپ کی کیا خدمت کر سکتا ہوں, یہ کہے گا نا. تو پیر کیا کہے, بھائی جہنم میں جانے کے لیے تیار ہو جاؤ, میں آپ کی اور مزید کیا خدمت کر سکتا ہوں, جاؤ جتنا کام جو کرنا چاہتے ہو کرو. بس یہی دو ٹوک بات کی ضرورت ہے آج کل, دو ٹوک بات, صاف واضح بات, تاکہ کسی کو دھوکہ ہی نہ ہو, نہ خود دھوکہ کھاؤ نہ دوسروں کو دھوکہ دو, پھر انسان کی عقل میں یہ باتیں آئیں گی. ورنہ جو چیزیں مطلب اس حد تک چلی گئی ہیں کہ انسان کے اندر کہ وہ حق بات ان کو سمجھ ہی نہیں آ سکتی, اور لوگ جو ہے نا سست اس حد تک ہو گئے کہ خود ہی سارا کچھ ہو جائے میں نے کچھ نہیں کرنا, تو ظاہر اس طرح تو نہیں ہوتا, اس طرح تو کام نہیں ہوتے. اور اللہ تعالیٰ ہمارے بزرگوں کو اجر دیں جنہوں نے ذرائع اور مقاصد کو بالکل واضح واضح کر دیا. ذرائع یہ ہے, مقاصد یہ ہے, ذرائع یہ ہے, مقاصد یہ ہے. ذریعے کو مقصد نہ مانو, مقصد کو ذریعے نہ سمجھو, ہاں دونوں الگ الگ ہیں, اور مقصد میں کمی نہ کرو, ذریعے جو بھی ہیں اس وقت کے اس کو استعمال کرو, बस ये माशाल्लाह इससे बहुत फ़ायदा हुआ, ये जो क्लियरिटी है, शफाफियत है, इसी से आइए। हालत मोतदली ने पारसाई अल्लाह पाक को पसंद, उससे जो फजाइल पैदा होते हैं वो सखावत, हया, सब्र, किनात, इतका कहलाते हैं। थमा कम हो जाती है खौफ खशियत, दूसरों की मदद करने का मादा पैदा हो जाता है, और इतदाल से बढ़ने और घटने से हरस और लालच, खुशामद, चापलूसी, उमरा के साथ तजल्लुल, और फकरा को बनजर हकारत देखना, बेहयाई, फजूल खर्ची, रिया, तंगदिली, नामरादी, नामर्दानगी और हसद वगैरह हसायल पैदा बद पैदा होते हैं। नफ्स के इन दोनों किस्म के रसायल पर अमल न करना और उसके बारे में अल्लाह ताला से डरना, ये तकवा है जो इन रज़ाइल से वजूद में आता है। गोया कि फजूर के इल्हाम को अल्लाह ताला के हुक्म से रद्द करके तकवा के इल्हाम को अख्तियार करना है। फजूर के इल्हाम को रद्द करके, फजूर का सिग्नल भी आ रहा है ना, ख्वाहिशात, और इसको रद्द करके जो मतलब तकवा का सिग्नल है उसको लेना है। ख्वाह सबिया जो कल्ब से नाशी हैं, कुरान में कल्ब सलीम का लफ्ज़ आयत करीमा यौम लान फमालू वला बनू इल्ला मन अतल्ला बिकल्ब सलीम में आया है, यानी सेहतमंद दिल, तो उसका मतलब है बीमार दिल भी होगा जिसको सलीम बनाया जाएगा, क्योंकि चीज़ें अपने अज़दाद से पहचानी जाती हैं, चीज़ें अपने अज़दाद से पहचानी जाती है। तो कल्ब सलीम अगर है तो कल्ब सकीम भी होगा जो बीमार होगा। कल्ब सकीम का कुरान पाक में आना फिर ज़रूरी नहीं है, क्योंकि इसके साथ खुद लाजमी है, मतलब अल्लाह पाक ने जब फरमाया कि कामयाब वही होगा जो कल्ब सलीम ले के आएगा, तो जब जो नहीं होगा तो नाकामयाब होगा, तो जब नाकामयाब है तो उसका मतलब है कि उसके साथ कल्ब सकीम होगा, ठीक है। दिल चूंकि जज्बात, मोहब्बत, नफरत, ईमान और कुफर की जगह है, इसलिए इसकी सबसे पहले जो सबसे पहले इस्लाह तो ईमान का उसूल है, इसके बाद इसकी बीमारियों का इलाज किया जाएगा तो ये कल्बे सलीम बनेगा। इसकी सबसे बड़ी बीमारी दुनिया की मोहब्बत है, और उसकी सबसे अच्छी हालत अल्लाह ताला की मोहब्बत से सरशार होना है। दुनिया की मोहब्बत हुब्बे जा की सूरत में या हुब्बे बा की सूरत में या हुब्बे माल की शक्ल में होती है, लेकिन इसमें भी हुदूद है। माल से इतनी बेतनाई कि ज़ाय हो, या हुब्बे बा की इतनी कमी कि हकी जुजियत भी अदा ना कर सके, और हुब्बे जा से इतनी बेपरवाही कि इज्जत नफ्स की हिफाजत भी ना हो, इनकी तफरीद की हालत है। जबकि माल और लज्जतों की इतनी तलब की जायज़ नाजायज़ की भी परवाह न रहे, और जाके ऐसी मोहब्बत के दूसरों को हकीर समझे या इसके उसूल के गैर शरई उमूर का मरतकब हो, ये इसके अफराद कहलाती है, और उनका इतदाल माल की इतनी मोहब्बत के माल को ज़ाया ना करे, लज्जत और जाके उसूल में शरीयत के हुदूद का ख्याल रखे। अब मेरे ख्याल में चीज़ें बड़ी क्लियर होती जा रही हैं, मतलब ये डिफिनीशन बहुत साफ साफ और वाज होते जा रहे हैं। कुवा इदराकिया जो अकल से नाशी हैं, कुरान में अकलमंदों को उलल अलबाब कहा गया, जो खड़े बैठे लेट हर हाल में अल्लाह का जिक्र करते हो और मखलूकात में गौर करते हो। इस तरह ईमान की दावत के लाल्लकुम ताकिलून का लफ्ज़ आया है, और हदीस शरीफ में आया कि जिसकी अक्ल, जिसको अकल नहीं उसका दीन नहीं, मतलब यह है कि दीन चूंकि अकल के साथ ही अमल में आ सकता है, तो जिसकी अकल नहीं उसका दीन कैसे होगा। अकल का काम सोच, विचार, तजिया, तकाबुल और फैसला करना, यह हाफिज में मालूमात रखती है और उसके बुनियाद पर अपना काम चलाती है। इसके जरिए जज्बात पर काबू पाता है और तस्कीर के जरिए उसको इसका असल काम याद दिलाता है। नफ्स और जज्बात से मुतासर होता है, लेकिन ये उसकी बीमारी की हालत है। इसकी सेहत की हालत यह है कि ईमान की रोशनी में आफाकी तालीमात से मुतासर होकर दुनिया में कल्ब के जज्बात को इतदाल पर रखने का और नफ्स को कल्ब के जरिए मुजाहदे के लिए तैयार करके उसकी शरीयत का पाबंद बनाया है। अकल की तफरीद की हालत हमाकत और अफराद की हालत मक्कारी है, और इसका इतदाल हिकमत है, जिसके लिए फरमाया गया उमय उतल हिकमत फ़कत ऊत या खैरन कसीरा, और जो समझ दी गई तो उसे बड़ी खूबी मिली। अल्लाह ताला ने अकल की नेमत इंसान को अता फरमाई कि इसके ज़रिए इंसान अपने इल्म से काम ले सकता है, क्योंकि महज इल्म काफ़ी नहीं होता बल्कि इसके इस्तेमाल के लिए अकल की भी ज़रूरत होती है। वाह, हज़रत अली रहमतुल्लाह अलैह फरमाते हैं एक मन इल्म के लिए 10 मन अकल की ज़रूरत है। अकल के बगैर इलम सही नहीं मतलब इस्तेमाल हो सकता उसका। बारहा दे के बाद लोग मालूम तो काफ़ी रखते हैं, लेकिन इनके इस्तेमाल का इनको सलीका नहीं होता, जिसकी वजह से इनमें अकल की कमी होती है। कम अकल लोगों पर जज्बात ज़्यादा हावी होते हैं, और अकलमंद लोग जज्बात के हाकिम होते हैं। यार जी, मैं एक आलिम से बात कर रहा था तो मैंने उनसे ये बात अर्ज़ की, मैंने कहा था शाह की तारीरात से जो चीज़ हासिल हुई है वो ये है, कि अकलमंद आदमी परहेज कर सकता है, अकलमंद आदमी परहेज करते होते हैं, और जो अकलमंद नहीं होता परहेज नहीं कर सकता। क्यों? जिस पे अकल हावी होता है वो उसको रोकेगा ना, भाई ये क्या चीज तुम्हारे नुकसान दे रहे, ये कोल्ड ड्रिंक आपके कितना नुकसान कर रहे हैं, बेवकूफ हो गए तो पीते रहे, उसको क्या मतलब, उसको नुकसान से क्या, बाद में होता जाएगा ना। कहते अभी तो नहीं हो रहा ना, अभी तो मैं जवान हूँ, अभी तो मैं जवान, वो कहते ना। हमारे डॉक्टर उमर साहब अपनी केस स्टडी का बता रहे थे कि एक साहब थे, वो बदपरहेजी करते थे, शुगर के बीमार थे, और कहते देखो मैं हलवा भी कर रहा हूँ, मैं ये भी कर रहा हूँ, मैं ये, कहते मेरे मुंह से बहुत सख्त लफ्ज उसके लिए निकला, और मैंने उसे कहा कि तेरी मौत बहुत हसरतनाक होगी, हाँ जी तेरी मौत बहुत हसरतनाक होगी। कहते मैंने तो पता नहीं किस वजह से कहा, लेकिन उसके लिए वो चीज़ ऐसी हो गई कि पता नहीं उसका पैर भी काटना पड़ा, उसके हाथों की उंगलियां भी काटनी पड़ी, उसके क्या क्या चीज़ें मतलब ऑपरेशन, क्यों वजह क्या है, वो सारी चीज़ें गैंग्रीन हो गया और मुख्तलिफ मसाइल फिर बाद में आते ना, यदि अचानक तो नहीं होता ना, फौरी तौर पर तो नहीं होता, आहिस्ता आहिस्ता उस चीज़ की तरफ आदमी जाता है, तो जो आहिस्तगी की वजह से उसको इंसान नहीं समझ पाता, और बीमारी बीमारी बढ़ती जाती है, बढ़ती जाती है, बढ़ती, हद तक कि फिर उसके ऐसे मसाइल भी आ जाते हैं। अब अगर उसको उस वक्त इलाम किया जाए भाई ऐसा न करो वरना ऐसे भी हो सकता है, तो वो समझते कि क्या है। हज़रत मौलाना रहमतुल्लाह ने फरमाया था कि वो बड़ी बस मछली की मिसाल जो होती थी, अकलमंद मछली, बेवकूफ़ मछली, हाँ जी, तो बेवकूफ़ मछली जो है ना वो उस दाने की तरफ जा रही थी जो कि उसके दाम के साथ लगा हुआ था, उसकी तरफ जा रही थी, तो अकलमंद मछली उसको कह रही क्या कर रही हो, कहते क्या है मतलब हमारा खुराक है, तो कहते हैं ठीक है जी फिर तू भी किसी का खुराक बनेगा, हाँ तो बस वो गया तो बंस गई वो गले मेरे तो उठा लिया उसे। तो इसका मतलब ये है कि इसी तरीके से होता है कि ये जो ना जो लोग बेवकूफ़ होते हैं वो आहिस्ता 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 नफ्स के शिकार हो रहे होते हैं, उनके नुकसान और मुसीबतें पर वो फिर उनको बर्दाश्त करनी पड़ती है, लेकिन पहले से जो अक्लमंद होते हैं वो उन तमाम चीज़ों से अपने आप को बचा लेते हैं। अकल में अगर इतदाल होता है तो इंसान मुदब्बिर, मुंतजम, ज़की और समझदार होता है, इसकी राय साहिब मालूम होती है, और हर मजमून में उसकी तबीयत चलती है, जोदत दिखलाती है, और अगर इतदाल से बढ़ जाए तो धोखाबाजी, फरेबदही और मकारी कहलाती है, और अगर अकल की कुव्वत में किसी किस्म का नुकसान ज़ोफ़ होगा तो कुन ज़हनी हमाकत और बेवकूफ़ी कहलाएगी, जिसका असर ये होगा ऐसा आदमी जल्दी दूसरों के धोखे में आ जाएगा। इसके बाद है हालत इतदाल की अहमियत, मेरे ख्याल में अहमियत तो सबके ऊपर खुला है, लेकिन बहरहाल इस टॉपिक को फिर बाद में पढ़ लेंगे क्योंकि टाइम थोड़ा है। हम माशाल्लाह ये इसकी निशानी हो गई, लेकिन किताब को चेंज ना करें, मैंने ज़ाहिर है एक अपना अपना जगह पढ़ पड़ा होगा ना। لا إله إلا الله 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 لا إله إلا الله
لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله لا إله إلا الله أكبر الله أكبر أشهد أن لا إله إلا الله أشهد أن لا إله إلا الله أشهد أن محمد رسول الله أشهد أن محمد رسول الله لا حول ولا قوة إلا بالله لا حول ولا قوة إلا بالله لا حول ولا قوة إلا بالله الله أكبر الله أكبر
لا إله إلا الله اللهم صل على سيدنا مولانا محمد بارك وسلم اللهم رب هذه الدعوة التامة والصلاة التامة على محمد المسلم لا إله إلا الله 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 محمد رسول الله لا إله إلا هو 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 لا إله إلا هو
لا إله إلا هو. اللهم صل على سيدنا. حق 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 حق. اللهم الله 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 اللهم صل على سيدنا مولانا محمد. الحمد لله رب العالمين، الصلاة والسلام على خاتم النبيين. اللهم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. ربنا اغفر لنا ذنوبنا وكفر عنا سيئاتنا وتوفنا مع الأبرار. اللهم اهدنا الصراط المستقيم، صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. يا حي يا قيوم برحمتك نستغيث، أصلح لنا شأننا كله ولا تكلنا إلى أنفسنا طرفة عين. ربنا اغفر لنا ذنوبنا وكفر عنا سيئاتنا وتوفنا مع الأبرار. ربنا اغفر لنا ذنوبنا وكفر عنا سيئاتنا وتوفنا مع الأبرار. اللهم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا افرغ علينا صبرا واستبعد أقدامنا وانصرنا على القوم الكافرين. ربنا لا تؤاخذنا إن نسينا أخطأنا. ربنا ولا تحمل علينا إصرا كما حملته على الذين من قبلنا. ربنا ولا تحملنا ما لا طاقة لنا به، واعف عنا واغفر لنا وارحمنا، أنت خير وأنت مولانا فانصرنا على القوم الكافرين. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. ربنا إننا آمنا فاغفر لنا ذنوبنا وقنا عذاب النار. ربنا ما خلقت هذا باطلا سبحانك فقنا عذاب النار. ربنا إنك من تدخل النار فقد أخزيته، وما للظالمين من أنصار. ربنا إنا سمعنا منادي ينادي الإيمان أن آمنوا بربكم فآمنا. ربنا فاغفر لنا ذنوبنا وكفنا فكفر عنا سيئاتنا وتوفنا مع الأبرار. ربنا واتنا ما وعدتنا على رسلك ولا تخزنا يوم القيامة إنك لا تخلف الميعاد. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكون من الخاسرين. ربنا افرغ علينا صبرا وتوفنا مسلمين. انت ولينا فاغفر لنا وارحمنا انت خير الغافرين. ربنا لا تجعلنا فتنه للقوم الظالمين ونجنا برحمتك من القوم الكافرين. فاطر السماوات والارض انت ولي في الدنيا والاخره توفني مسلم والحقني بالصالحين. رب اجعلني مقيم الصلاه من ذريتي ربنا وتقبل دعاء. ربنا اغفر لي ولوالدي والمؤمنين يوم يقوم الحساب. رب ارحمهم كما ربياني صغيرا. رب ادخلني مدخل صدق واخرجني مخرج صدق واجعل لي من لدنك سلطان نصيرا. ربنا اتنا من لدنك رحمه وهب لنا من رشدا. رب اشرح لي صدري ويسر لي امري واهل عقده من لساني يفقهوا قولي. رب زدني علما اني مسني الضر وانت ارحم الراحمين. رب لا تذرني فردا وانت خير الوارثين. رب انزل لي منزلا مباركا وانت خير المنزلين. رب اعوذ بك من همزات الشياطين اعوذ بك رب يحضرون. ربنا امنا فاغفر لنا وارحمنا وانت خير الراحمين. ربنا اصرف عنا عذاب جهنم ان عذابها كان غراما. ربنا هب لنا من ازواجنا وذرياتنا قرة اعين واجعلنا للمتقين اماما. رب اعوذنا من شكر نعمتك التي انعمت علي وعلى والدي وانا بل صالح ان ترضاه وادخلني برحمتك في عبادك الصالحين. رب اني لما انزلت الي من خير فقير. رب انصرني القوم المفسدين. ربنا وسعت كل شيء رحمه ولمن فاغفر للذين تابوا واتبعوا سبيلك وقهم عذاب الجحيم. ربنا وادخلهم جنات عدن التي وعدتهم ومن صلح من ابائهم وازواجهم وذرياتهم انك انت العزيز الحكيم. رب وقهم السيئات ومن تق سيئاتي يومئذ فقد رحمت وذلك هو الفوز العظيم. واسلي لي في ذريتي اني تبت اليك واني من المسلمين. اني مغلوب فانتصر. ربنا اغفر لنا واغفر لاخواننا الذين سبقونا بالايمان ولا تجعل في قلوبنا غلا للذين امنوا ربنا انك رؤوف رحيم. ربنا عليك توكلنا واليك انبنا واليك المصير. ربنا لا تجعلنا فتنه للقوم الظالمين فتنه للذين كفروا واغفر لنا ربنا انك انت العزيز الحكيم. ربنا اتمم لنا نورنا واغفر لنا انك على كل شيء قدير. رب اغفر لي ولوالدي ولمن دخل بيتي مؤمنا والمؤمنين والمؤمنات. اللهم اغسل الخطايا بماء الثلج والبرد ونقي قلبي من الخطايا كما نقصه بالابد من الدنس وباعد بيني وبين خطايا كما بعدت بين المشرق والمغرب. اللهم اتي نفسي تقوى وزكي انت خير من زكاها انت ولي مولاي. انا نسالك من خير ما اسالك من نبيك محمد صلى الله عليه وسلم. إن أسألك عذاب مغفرتك ومجيئة أمرك والسلامة من كل اسم والغيمة من غليمة من كل بر والفوز بالجنة والنجاة من النار. أسألك علما نافع. اللهم اغفر لي ذنوبي خطي يوم أمدي. اللهم اغفر لي خطيئتي وجهلي وإسرافي في أمري وما أنت أعلم بي مني. اللهم اغفر لي جدي وهزدي. اللهم صرف القلوب صرف قلوبنا لا تعذب. اللهم اهدني وسددني. اللهم انسك دعوة التقى والعفاف والغنى. اللهم أهلي ديني الذي هو عصمة أمري وأصلي دنياي التي فيها معاشي وأهلي آخرتي التي فيها معادي واجعل حياتي زيادة في كل خير واجعل موت راحة من كل شر. اللهم اغفر لي وارحمني وعافني وارزقني. اللهم أعوذ بك من العجز والكسل ومن أجل والكسل والجبن والهرم والمغرم والمأس من عذاب النار وفتنة النار فتنة القبر وعذاب الفتنة والقبر وشر فتنة الغنى وشر فتنة الفقر وشر فتنة المسيح الدجال ومن فتنة المحيا والممات ومن القسوة والغفلة والعنة والزلة والمسكنة والكفر والفسوق والشقاء والسمة والرياء ومن السم والبكر والجنون والجزاف وسيء الإسقام وزل الدين من الهم والحزن وغلب والبخل وغلبة الرجاء من أرض إلى أرض من أرض فتنة الدنيا من إملاء فمن قلب لا من نفس لا تشبع ومن دعوة لا استجاب لها. ربنا تقبل منا.